यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा तेजाब आक्रमण गर्नेमाथि कड़ा कानूनको व्यवस्था सहितको 3 अध्यादेश जारी। पार्टीको 14 महाधिवेशन निष्पक्ष रूपमा सम्पन्न गर्ने वातावरण बनाउन माग गर्दै नेपाली कंग्रेस पौडेल समूहका 27 जना पदाधिकारी तथा केन्द्रीय सदस्यद्वारा पार्टी केन्द्रीय कार्यालयमा विरोध पत्र दर्ता। कोरोना भाइरसको संक्रमण बढ़दै गएकाले चाड़पर्वको समयमा अझ बढ़ी सतर्कता अप्नाउन सरकारको आग्रह। आज थप 1351 जनामा कोरोना संक्रमण पुष्टि। र विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या 10 लाख नाग्यो। विश्वमा 3,33,59,000 भन्दा बढ़ी कुल संक्रमित मध्ये 2,46,00,000 बढ़ी संक्रमण मुक्त। समाचार अब विस्तारमा। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री परिषदको सिफारिशमा तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन सहित 3 अध्यादेश आज जारी गर्नुभएको छ। ती अध्यादेशमा तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने र नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय पहिलो संशोधन रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले विज्ञप्ति मार्फत जानकारी दिनुभयो। नेपाली कंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पार्टी विधान सम्मत सञ्चालन गरी 14 महाधिवेशन स्वच्छ र निष्पक्ष गर्ने वातावरण बनाउन माग गर्नुभएको छ। वरिष्ठ नेता पौडेल महामन्त्री डाक्टर शशांक कोइरालाको साध्यक्ष सीतादेवी यादव लगायत 27 जनाले हस्ताक्षर गरी सभापति शेरबहादुर देउवालाई सम्बोधन गरिएको पत्र आज पार्टी केन्द्रीय कार्यालयमा दर्ता गराउनु भएको हो। पत्रमा पार्टी विधानको पालना एवं संरक्षण गर्नु पार्टी सभापतिको प्रमुख जिम्मेवारी भएको उल्लेख गर्दै कंग्रेसको 14 महाधिवेशनको निर्धारण गरिएको मिति आगामी फागुनभित्र सम्पन्न गर्ने प्रमुख दायित्व पनि नेतृत्वकै भएको जनाइएको छ। पार्टीको 14 महाधिवेशन सम्पन्न गर्ने सिलसिलामा गर्नुपर्ने स्थानीय तहको समायोजन प्रक्रिया तथा महाधिवेशनको कार्यतालिका सार्वजनिक भएपछि विधानमा भएका व्यवस्थालाई ख्यालै नगरी पार्टीबाट विधान विपरीत भएका काम तथा अन्य निर्णयहरू तत्काल खारेज गर्न पत्रमा माग गरिएको छ। कंग्रेससँग एकीकरण हुने अन्य राजनीतिक पार्टीका सदस्यका सम्बन्धमा पनि विधान विपरीत पद वितरण गर्ने तथा क्रियाशील सदस्यता सम्बन्धी जथाभावी निर्णय गरी विभिन्न मितिमा जिल्लामा परिपत्र गरेको भन्दै नेता पौडेल समूहले ध्यानाकर्षण भएको जनाएको छ। उहाँहरूको मागका विषयमा सभापति शेरबहादुर देउवाले यही असोज 19 गते बोलाइएको केन्द्रीय कार्य समितिको बैठक अवधिसम्म न्यायपूर्ण र विधिसम्मत समाधान गर्नेतर्फ तदारूकता नदेखाएमा वैधानिक संघर्षका विरोध कार्यक्रम गर्न बाध्य हुने पत्रमा उल्लेख छ। परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीले कोरोना संक्रमण बढ़िरहेकाले आवश्यक सतर्कता अप्नाउन सबैलाई आग्रह गर्नुभएको छ। मन्त्री परिषदको निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहनुभएका परराष्ट्र मन्त्री गेवालीले सरकारले कोरोनाको जोखिम रहँदा रहँदै पनि जीवन र जीविका बीच सन्तुलनको आवश्यकताका कारणले धेरै क्षेत्र खुला गरेको स्पष्ट गर्नुभयो। मन्त्री गेवालीले अहिलेको अवस्थामा स्वास्थ्य सजगता अप्नाउनु पर्ने र यसका लागि सबैको उच्च स्तरको सतर्कतासँगै साथ र सहयोगको आवश्यकता रहेको बताउनुभयो।
नेपाल सरकारले कोरोनाको जोखिम कम भएर होइन तर जीवन पनि बचाउनु पर्ने र जीविका पनि बचाउनु पर्ने एउटा आवश्यकताले गर्दाखेरि हामीले लगभग धेरै क्षेत्रहरू खुला गरेका छौं। यो बेला सबैको उच्च स्तरको सतर्कता र सबैको साथ र सहयोगको जरूरत छ। कोरोनालाई नियन्त्रण गर्नको लागि अहिलेसम्म नेपाली जनताले जसरी साथ दिनुभएको छ, सरकारले जारी गरेका आदेशहरू निर्देशनहरूको जसरी पालना गरिरहनु भएको छ, विज्ञहरूका सुझावहरूको जसरी मनन गरिरहनु भएको छ, त्यसको केही न केही प्रभाव छ। त्यसले गर्दा हाम्रो यत्रो खुला सिमाना भएको मुलुकमा संक्रमण जति भयावह हुन सक्थ्यो त्यसको जति जोखिम थियो त्यसको तुलनामा हामीले न्यून गरेका छौं, तर पनि जोखिम उच्च नै छ। त्यसो भएको हुनाले आगामी दिनहरूमा स्वास्थ्य सतर्कतालाई कहीँ कतै पनि कम नगर्नु हुन, विज्ञहरूका सुझावहरूलाई मान्नु हुन म आग्रह गर्न चाहन्छु।
सर्वसाधारणले सरकारी निर्देशन र विज्ञको सुझाव मानेकै कारण नेपालमा कोरोनाको भयावह अवस्था आउन नपाएको भन्दै मन्त्री गेवालीले चाडपर्वको समयमा अझ बढ़ी सतर्क हुनुपर्ने बताउनुभयो। कतिपय ठाउँमा घरबेटीले डेरामा बस्नेलाई तथा उद्योगहरूले कामदारलाई पीसीआर परीक्षणका लागि बाध्य बनाउने गरेको सुन्नमा आएको उल्लेख गर्नुहुँदै परराष्ट्र मन्त्री गेवालीले स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनको मापदण्ड विपरीत कसैलाई पनि पीसीआर परीक्षणका लागि बाध्य नबनाउन आग्रह गर्नुभयो। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री परिषदको सिफारिशमा तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन सहित तीनवटा अध्यादेश आज जारी गर्नुभएको छ। आज जारी अध्यादेशका विषयमा थप जानकारी दिनुहुँदै कानून न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बा हाङफे
प्रमाणीकरण गरिसके पछाडि अहिले भर्खरै मात्रै हामीले नेपाल राजपत्रमा समेत हामीले प्रकाशन गरिसकेका छौँ। यस सन्दर्भमा फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेशमा चाहिँ विशेष गरेर यो तेजाब आक्रमण गरिसके पछाडि त्यो आक्रमण गर्ने जो दोषी हुन्छ त्यो दोषी व्यक्तिलाई के कारवाही हुने भन्ने विषयमा यसमा व्यवस्था गरिएको छ। यो तेजाब आक्रमणसँग जोडिएका पहिले पनि हामीसँग ऐन थियो, यद्यपि त्यो ऐनले दिएको सजाय पर्याप्त थिएन छैन भन्ने खालको पीडितहरूले भनिसके पछाडि ती पीडितहरूको कुरालाई सम्बोधन गर्नको निम्ति हामीले यो अध्यादेशबाट त्यो हामीले विषय त्यो विषयलाई सम्बोधन गरेको अवस्था छ।
पीडितको जीवन रक्षाको लागि चाहिँ सरकारी स्तरबाट के कस्तो व्यवस्था हुने यो अध्यादेशमा उल्लेख गरिएको छ?
त्यसको विषयमा पनि अब हामीसँग यो अहिले केही ऐनालाई संशोधन गरेर हामीले यो प्रावधान राखेको छौँ। योसँग जस्तै त्यो पीडितलाई राहत दिने सन्दर्भमा पनि हामीले यो पीडित राहत कोषलाई पनि चलाउने गरी त्यस्तो व्यवस्था छ। र विशेष गरेर अहिलेको सन्दर्भमा अहिले तत्कालै सरकारले अस्ति क्याबिनेटको बैठकले निर्णय गरिसकेको कुरा हो। कुनै पीडितले मलाई रोजगारी चाहियो भन्ने अवस्थामा रोजगारीको व्यवस्था गरिदिने, र म कुनै उद्योगी बन्छु म उद्योग खोल्छु भन्ने भने त्यसलाई पैसाको व्यवस्था गरिदिने, म पढ्छु भन्नेलाई पढ्ने व्यवस्था गरिदिने, यस्ता खालका चाहिँ क्याबिनेटले निर्णय गरिसकेको कुरा छ। त्यो कार्यान्वयन गर्नलाई प्रक्रिया अगाडि बढिसकेको अवस्था छ। कुनै एक विद्यार्थी हो भने म पढ्छु भन्दाखेरि पढाउने व्यवस्था हुने भन्ने खालको कुरा भएको अवस्था छ।
अब अन्त्यमा मन्त्रीज्यू, जस्तो कि आज राष्ट्रपतिज्यूबाट अध्यादेश जारी भएर राजपत्रमा समेत प्रकाशित भइसकेको छ, अब यो तत्कालै कार्यान्वयनमा आउने अवस्था हो अर्थात् यसका लागि केही नियमावलीहरू केही बन्नु आवश्यक हुन्छ?
यो दण्ड सजायको जस्तै यो तेजाब आक्रमणसँग जोडिएको दण्ड सजायको हकमा यो तत्कालै कार्यान्वयन हुने अवस्था छ, कार्यान्वयन हुन्छ। र अर्को यो जुन तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमन गर्नको निम्ति बनेको जुन अध्यादेश छ त्यो अध्यादेशको हकमा नियमावली बनाउनु पर्ने छ।
कानून न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बा हाङफे। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री परिषदको सिफारिशमा तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन सहित जारी गर्नुभएका अध्यादेशका सम्बन्धमा सहकर्मी अच्युत अर्यालसँग कुरा गर्नुहुँदै नेपाल र इजरायल सरकारबीच नेपालमा कृषिका विशेष क्षेत्रहरू स्थापना गर्न समझदारी हुने भएको छ। सरकारले त्यसका लागि समझदारी पत्रमा हस्ताक्षर गर्न इजरायल स्थित नेपाली राजदूतलाई अख्तियारी प्रदान गरेको छ। मन्त्री परिषदको निर्णय सार्वजनिक गर्न आज सीमा दरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीले नेपाल र इजरायल सरकार बीच नेपालमा कृषिका विशेष क्षेत्रहरू स्थापना गर्ने सम्बन्धी समझदारीले नेपालको कृषि क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गर्न मद्दत पुग्ने बताउनुभयो। यसै गरी सरकारले स्ट्याण्डर्ड नापतौल पहिलो संशोधन नियमावली 2077 स्वीकृत गरेको नेपाल बाल संगठनको स्वामित्वमा विभिन्न जिल्लामा रहेका जग्गा र सम्पत्तिको अध्यावधिक अभिलेख तयार गर्ने निर्णय गरेको मन्त्री गेवालीले जानकारी गराउनुभयो। सरकारले बाल मन्दिर नक्सालमा रहेका बाल बालिकाहरूका लागि सुरक्षित आवासको व्यवस्था मिलाउन 1,50,00,000 रूपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। आज देशभर थप 1,351 जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप 742 जना संक्रमण मुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले आज 915 पुरूष र 436 महिलामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। आज काठमाण्डुमा 649, ललितपुरमा 132 र भक्तपुरमा 36 सहित काठमाण्डु उपत्यकामा 817 जना संक्रमित थपिएका छन्। हालसम्म कोरोना संक्रमित हुनेको कुल संख्या 74,745 पुगेको प्राध्यापक डाक्टर गौतमले जानकारी दिनुभयो। कुल संक्रमित मध्ये 54,640 जना संक्रमण मुक्त भएको उहाँले जानकारी दिनुभयो। हाल देशभर 73 जिल्लामा 19,624 जना सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितहरूमध्ये 10,929 जना होम आइसोलेसन र 8,695 जना संस्थागत आइसोलेसनमा रहेको प्राध्यापक डाक्टर गौतमले जानकारी दिनुभयो। गम्भीर लक्षण भएका 225 संक्रमितको आईसीयू तथा 31 जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ। आज थप 742 जना संक्रमण मुक्त भएका छन्। कोरोना संक्रमण मुक्त हुनेको दर 73.1% रहेको प्राध्यापक डाक्टर गौतमले जानकारी दिनुभयो। यस्तै कोरोना संक्रमणका कारण आज थप 4 जनाको मृत्यु भएसँगै हालसम्म कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या 441 पुगेको छ। संक्रमणबाट सुनसरी र भक्तपुरकी एक एक जना महिला र बाँके र गुल्मीका एक एक जना पुरूषको मृत्यु भएको मन्त्रालयले जनाएको छ। काठमाडौँ उपत्यकामा कोरोना संक्रमण दर उच्च रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले काठमाडौँ उपत्यकामा स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षाकर्मी तथा बैंक तथा काउन्टरका कर्मचारीमा संक्रमण धेरै देखिएको भन्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अप्नाउन आग्रह गर्नुभयो। यस्तै रेबिज रोगको मुख्य कारक र जिम्मेवार कुकुरलाई अनिवार्य खोप लगाउन इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आग्रह गरेको छ। विश्व रेबिज दिवसका अवसरमा आज इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डेले नेपालका आधा जनसंख्या रेबिज रोगको उच्च जोखिममा रहेको र यो रोगको लक्षण देखा परेपछि उपचार नहुने भएकाले घरपालुवा तथा सामुदायिक कुकुरहरूलाई नियमित रेबिज विरूद्धको खोप लगाउन आग्रह गर्नुभयो। रेबिज रोग नियन्त्रण तथा न्यूनीकरणका लागि राष्ट्रिय मापदण्ड तयार भएको जानकारी दिँदै डाक्टर पाण्डेले विश्व स्वास्थ्य संगठनले 2030 रेबिज रोग विरूद्ध मृत्युदर शून्यमा पुर्याउने लक्ष्यमा सघाउन सबै नागरिक जिम्मेवार बन्न आग्रह गर्नुभयो। संसदको महिला तथा सामाजिक समितिमा समाज कल्याण परिषदको आर्थिक वर्ष 2076-77 वार्षिक प्रतिवेदनमाथि छलफल भएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले समाज कल्याण परिषदको गैर सरकारी संघ संस्थाको अनुगमन प्रभावकारी रूपमा समाज कल्याण परिषदले गैर सरकारी संघ संस्थाको अनुगमन प्रभावकारी रूपमा गर्न नसकेको गुनासो गरेका थिए। परिषदका सदस्य सचिव पुष्कर खादीले आर्थिक वर्ष 2076-77 वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो। परिषदले कोविड 19 कारण अनुगमनमा परेको असर स्वीकार गर्दै गैर सरकारी संघ संस्थालाई नियमन गर्न ऐन कानूनमा परिवर्तन गरिनुपर्ने बताउनुभयो। परिषदले गत वर्ष 17 अर्ब रूपियाँ रकम गैर सरकारी संस्थालाई खर्च गर्न अनुमति दिएको जानकारी गराउँदै सदस्य सचिव खातीले यस वर्ष पनि अझै 1,000 संस्थाहरूलाई अनुमति दिने क्रम जारी रहेको बताउनुभयो। समाज कल्याण परिषदले गैर सरकारी संघ संस्थाहरूलाई परियोजनाको 20% रकम कोरोना भाइरस प्रभावितको क्षेत्रमा खर्च गरिनुपर्ने गरी अनुमति दिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपालका लागि अस्ट्रेलियाका राजदूत पीटर वुडले शिष्टाचार विदाई भेट गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटमा राष्ट्रपतिले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएकामा अस्ट्रेलियाली राजदूतलाई बधाई दिनुहुँदै भविष्यमा दुई देश बीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिनुभयो। बाढ़ीका कारण हुन सक्ने कटान तथा भूक्षय रोक्न मोरङ जिल्लाका खोला किनारहरूमा वृक्षारोपण गर्न थालिएको छ। डिभिजन वन कार्यालय मोरङले कटान हुन सक्ने सम्भावित स्थान तथा खोलाका बगरहरूमा बाँस, सिसौ, खैर लगायतका बिरूवाहरू रोपेर वृक्षारोपण गर्न थालेको हो। विराटनगरबाट संवाददाता कुमद अधिकारीको रिपोर्ट।
डिभिजन वन कार्यालय मोरङले कटान हुन सक्ने सम्भावित स्थान तथा खोलाका बगरहरूमा बाँस लगायत विभिन्न जातका बिरूवा रोपेर वृक्षारोपण गर्न थालेको हो। रतुवा, डाँस, बकरा, चिसाङ तथा गछिया लगायतका खोलाका किनारहरूमा बाँस लगायत खयर तथा सिसो जातका बिरूवा लगाएर वृक्षारोपण गरिएको सो कार्यालयका डिभिजन प्रमुख विशाल घिमिरेले बताउनुभयो।
जहाँ बाँझ हो त्यहाँ वृक्षारोपण, जहाँ वन त्यहाँ व्यवस्थापन भन्ने हिसाब यो माटोमा उपयुक्त हुने जातको बिरूवा के हो त्यही बिरूवा नै आओस् भनेर यहाँ खयर र सिसो छानेर रोप्न लाग्यो। यस्ता बगरहरूलाई हामीले यसरी घेराबेर संरक्षण गर्ने, जोतेर चाहिँ बिउ मात्र छर्दिने हो भने पनि त्यही बिउ आफै आएर चाहिँ त्यहाँ चाहिँ जंगल हुँदै जान्छ।
सो कार्यालयले सामुदायिक तथा साझेदारी वनको सहयोगमा गत आर्थिक वर्षमा 50 हेक्टर भन्दा बढी जग्गामा वृक्षारोपण गरी खोला किनारका प्रति तथा ऐलानी जग्गालाई हराभरा बनाएको छ। गछिया खोलाको किनारमा 20 बिघा जग्गा भन्दा बढी क्षेत्रफलमा विभिन्न जातको बिरूवा रोपिएको लोहन्द्रा केराबारी साझेदारी वनका सदस्य रमेश खड्काले बताउनुभयो।
हामीले वृक्षारोपण काम गरिरहेछौं, धरतीहरूमा खोला किनारहरूमा पनि हामी लगाउँछौँ। विशेष गरेर खोला किनारमा वृक्षारोपणको साथ साथै नदीले कटान नहोस् भनेर बाँसका बिरुवाहरू पनि हामी यसपालिदेखि रोप्न थालेको छ। बाँस झाङ्गियो भनेदेखि कटान अलिकति कम हुन्छ भन्ने चाहिँ हाम्रो धारणा।
सरकारी स्तरमा मात्र नभई सामुदायिक तथा साझेदारी वनहरूले समेत बिरुवा उपलब्ध गराएर कतिपय स्थानमा उपभोक्ताहरू आफै गएर वृक्षारोपण गर्ने गर्दछन्। यसरी लगाइएका बिरुवा हुर्काउन तथा रेखदेखमा समेत स्थानीय उपभोक्ता सक्रिय भएका छन्। स्थानीय उपभोक्ता कल्पना दर्जी:
खोला किनारमा वृक्षारोपण गरेर राम्रो बनाउनलाई सबै रेखदेख गर्नको लागि गाई बस्तुले नखाओस् वन जंगल बनाऊ भनेर रेखदेख गरिरहेछौँ। टोली नै छौँ हाम्रो 15 जना।
डिभिजन वन कार्यालय मोरङले गत आर्थिक वर्ष 9.5 लाख बिरुवा उत्पादन गरी सर्वसाधारण तथा विभिन्न संघ संस्थाहरूलाई वितरण गरेको थियो। यस बाहेक व्यक्तिगत रूपमा निजी नर्सरीहरूले पनि बिरुवा उत्पादन गरेर खोला किनार तथा प्रति जग्गाहरूमा बाँस लगायतका बिरुवाहरू लगाउने गरेको पाइन्छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
के हो भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर, अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइलेटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नुपर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। गैर आवासीय नेपाली संघ एनआरएनएले विश्वव्यापी महामारी का रूपमा फैलिएको कोविड 19 कारण विदेशमा अलपत्र परेका नागरिकलाई वैदेशिक रोजगार कल्याणकारी कोष मार्फत निशुल्क उद्धार गर्न सरकारसँग आग्रह गरेको छ। 8 एशिया प्रशान्त क्षेत्रीय बैठक तथा प्रथम क्षेत्रीय विज्ञ सम्मेलनको भर्चुअल बैठकका क्रममा एशिया प्रशान्त क्षेत्रका मुलुक तथा खाड़ी लगायत अन्य मुलुकमा रोजगारी गुमाएर अलपत्र परेका, विदेशी भूमिमा रोग र भोकको भयमा रहेका, प्रवेशाज्ञा सकिएर अलपत्र परेका नागरिकलाई बिना शर्त यथाशीघ्र निशुल्क उद्धार गर्न आग्रह गरिएको हो। यसैगरी को आर्थिक विकासमा योगदान बढ़ाउने र वैदेशिक रोजगारीमा रहेका नागरिकको सामाजिक सुरक्षाको सुनिश्चितता गर्न पनि सरकारसँग आग्रह गरिएको छ। 25 देशका 200 प्रतिनिधि सहभागी बैठकको मूल विषय आप्रवासी नेपाली कामदार, स्वदेश फिर्ता, पुनः एकीकरण र रोजगार रहेको थियो। पूर्व सांसद एवं नेपाली कंग्रेस सप्तरीका पूर्व सभापति हरिप्रसाद राय अमातको 85 वर्षको उमेरमा निधन भएको छ। मुटु, मृगौला र अल्सर रोगबाट पीड़ित अमातको धरानमा उपचारका क्रममा गए राती मृत्यु भएको उहाँका परिवारका सदस्यले जानकारी दिएका छन्। सप्तरीको डाक्नेश्वरी नगरपालिकाको तरहीमा जन्मिनुभएका उहाँ 2048 सालमा नेपाली कंग्रेसको तर्फबाट सप्तरीको निर्वाचन क्षेत्र नम्बर 3 प्रतिनिधि सभामा निर्वाचित हुनुभएको थियो। ताप्लेजुङ जिल्लाका युवाहरू पछिल्लो समय व्यावसायिक बाख्रा पालनतर्फ आकर्षित हुन थालेका छन्। गाउँघरमै थोरै लगानीबाट मनज्ञ आमदानी गर्न सकिने भएपछि युवाहरू कृषि तथा पशुपालन व्यवसायमा सक्रिय हुन थालेका हुन्। ताप्लेजुङबाट संवाददाता माला पालुङवाको रिपोर्ट।
ताप्लेजुङ थवाखोलाका टेकबहादुर विष्टको खोरमा अहिले 100 बढ़ी उन्नत जातको बाख्रा छन्। व्यावसायिक रूपमा बाख्रा पालन शुरू गर्नुभएको विष्टले वार्षिक रूपमा लाखौं आमदानी गर्न थाल्नु भएको छ। 10 वर्ष अघि बाख्रा पालन शुरू गर्दा सबैले पढे लेखेकाले पनि बाख्रा पाल्ने भनेर हेभावले हेर्ने गरे पनि वार्षिक लाखौं आमदानी गर्न थालेपछि गाउँमा नै उदाहरणको पात्र बन्नु भएको छ।
पढे लेखेको मान्छेले किन कृषि पेसामा लाग्ने, एउटा सम्मानित पेसालाई चाहिँ अँगाल्नुपर्छ भन्ने किसिमको कन्सेप्ट थियो त्यो बेला, तर अहिले आएर त्यस्तो छैन।
धन कमाउन भन्दै सबसँग ऋण काटेर अस्ट्रेलिया जान हिँड्नु भएको विष्ट जब काठमाडौँ पुग्नुभयो पैसा बुझाएको मेन पावर कम्पनी बन्द भइसकेको थियो। सबको ऋण कसरी तिर्ने भनेर रन्थनेका विष्ट गाउँमा नै केही गर्ने सोच बनाएर 5 माउ बाख्रा पाल्न शुरू गर्नुभयो। अहिले एउटा बाख्राको 30-35 हजारको दरले बेचिरहनु भएको छ।
राम्रै छ, अब म वार्षिक 7-8 लाख रुपियाँ कमाउँछु।
टोकुका इन्द्र सुनवार जागिरभन्दा बाख्रा पालन व्यवसाय बाट नै राम्रो आमदानी हुने गरेको बताउनुहुन्छ। सुनवारले 60 लाख बढी लगानीमा उन्नत जातको बाख्रा आधुनिक खोरमा पाल्नु भएको छ। विश्वभर महामारीको रूपमा फैलिएको कोविडका कारण धेरै युवा गाउँ फर्किएसँगै कृषि तथा पशुपालन व्यवसायमा सक्रिय बन्न थालेका छन्। पशुपालन व्यवसायमा सक्रिय युवालाई जिल्लामा पशु सेवा, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कार्यालयले कस्तो सेवा प्रदान गरिएको छ। जिल्ला कार्यालयका प्रमुख डाक्टर सौरभ श्रेष्ठ:
बाख्रागोट, गाईगोट, बङ्गुरगोट, भैँसीगोटहरू सुधार गर्न सकिन्छ। यो लक्षित पशु विकास कार्यक्रम छ। बाख्रागोट पकेट विकास कार्यक्रम पनि छ। समग्र प्रदेश अन्तर्गत स्थानीय तहहरूमा पशुपन्थी शाखा भन्ने हुन्छ, उहाँहरूले चाहिँ सामान्य सेवा दिनुहुन्छ। पशु विकासपट्टि चाहिँ प्रदेश सरकारको हुने भएकोले गर्दाखेरि चाहिँ केही कुराहरूमा ध्यान दिइरहेको हुन्छ।
तप्लेचुङमा अहिले 40 भन्दा बढी फर्म दर्ता गराएर बाख्रा पालन गरिरहेका छन्। बाँचिएको भिरालो जमिनमा समेत बाख्रा पाल्न सकिने भएकोले बाख्रा पालन पछिल्लो समय जिल्लाका युवाको रोजाइमा पर्न थालेको छ। मालापालङ्गा, रेडियो नेपाल, तप्लेचुङ।
अब अन्तर्राष्ट्रिय समाचार। विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या 10 लाख नागेको छ। जोन्स हपकिन्स विश्वविद्यालयका अनुसार कोविड 19 संक्रमित हुनेको संख्या विश्वभर 3,33,39,000 पुगेको छ। कुल संक्रमित मध्ये 2,46,58,000 भन्दा बढ़ी निको भएका छन् भने करिब 76,72,000 मानिस सक्रिय संक्रमित रहेका छन्। अमेरिकामा सबैभन्दा बढ़ी मानिसको मृत्यु भएको छ। त्यहाँ संक्रमितको संख्या पनि 73,21,000 नागिसकेको छ। कोरोना संक्रमणबाट अमेरिकामा हालसम्म 2,09,000 भन्दा बढ़ीको मृत्यु भएको छ। छिमेकी मुलुक भारतमा 60,69,000 मानिस संक्रमित भएका छन् भने 50,17,000 भन्दा बढ़ी मानिस संक्रमणमुक्त भएका छन्। 95,000 बढ़ीको मृत्यु भइसकेको छ। यस्तै ब्राजिलमा 47,32,000 मानिस संक्रमित भएकोमा 1,41,700 भन्दा बढ़ीको मृत्यु भएको छ। विवादित भूमि नागोर्नो काराबाखको विषयलाई लिएर दुई छिमेकी राष्ट्र आर्मेनिया र अजरबैजान बीच शुरू भएको युद्ध वृहत बन्ने संकेत मिलेसँगै विश्व समुदायले ती दुई देशलाई युद्ध रोकी वार्तामा फर्कन आह्वान गरेका छन्। सन् 1919 तत्कालीन सोभियत संघको विघटनपछि स्वतन्त्र राष्ट्र बनेका आर्मेनिया र अजरबैजान बीच शुरू भएको युद्धका क्रममा कम्तीमा 24 जनाको मृत्यु हुनुका साथै 100 भन्दा बढ़ी व्यक्ति घाइते भएका बताइएको छ। अजरबैजानले दावी गर्दै आएको नोगोर्नो काराबाखमा आर्मेनियाको समर्थन प्राप्त विद्रोही समूहले अलग राष्ट्रका रूपमा शासन गरेका कारण अजरबैजानी सेनाले युद्ध शुरू गरेको बुझिएको छ। यो भिडन्तमा एक अर्को पक्षले संघर्ष शुरू गरेको आरोप लगाएका छन्। सरकारी संयन्त्रको व्यापक धरपकडका बावजूद इजिप्टमा राष्ट्रपति अब्देल फताह अल सिसीको राजीनामाको माग गर्दै वृहत जनप्रदर्शन जारी रहेको समाचार छ। सेना प्रमुख हुँदै देशको सर्वोच्च पदमा पुग्नुभएका अल सिसीको शासनकालमा व्याप्त भ्रष्टाचार, आर्थिक दुरावस्था र नागरिकको खस्कदो आर्थिक स्थितिको विषय उठाएर नागरिकहरूले सड़क संघर्ष शुरू गरेको बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत 15 वर्षको अवधिमा 10 वर्षको कर नतिरेको भनी आएको समाचारप्रति राष्ट्रपति ट्रम्पले कड़ा शब्दमा आपत्ति जनाउनु भएको छ। अमेरिकामा ठूलो व्यापारिक कम्पनीको मालिक समेत रहनुभएका ट्रम्पले आफ्नो आमदानीको आधारमा कर तिर्नुपर्ने लाखौं डलर बराबरको कर नतिरेको समाचार सार्वजनिक भएपछि राष्ट्रपति ट्रम्पले झूठो समाचारको संज्ञा दिनुभएको छ। न्यूयोर्क टाइम्सले राष्ट्रपति ट्रम्प संलग्न व्यापारिक प्रतिष्ठानले आमदानी गरेको वार्षिक रकम उल्लेख गर्दै कम्पनीले घाटा भएको विवरण दिएर लाखौं डलर बराबरको कर नतिरेको दावी गरेको छ। अमेरिकामा राष्ट्रपतीय निर्वाचन नजिकै गर्दा राष्ट्रपति ट्रम्पलाई चुनौती दिन त्यस्ता समाचार आउने गरेको भन्दै सत्तापक्षले पछिल्लो समाचारलाई गम्भीर रूपमा लिन नपर्ने जिकिर गरेको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
सरकारले नेपालमा लगानीका लागि बाधक रहेका र बाजिएका विद्यमान कानूनहरूमा एकीकृत रूपमा संशोधन गर्ने तयारी अघि बढ़ाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको अध्यक्षतामा बसेको औद्योगिक तथा लगानी प्रवर्धन बोर्डको बैठकले केही नेपाल ऐन संशोधन गर्ने निर्णय गरेको हो। बैठकले विभिन्न मन्त्रालय अन्तर्गतका ऐन कानूनहरूमा भएका लगानीलाई बाधा पुर्याउने व्यवस्थाहरूको अध्ययन गरी संशोधनको लागि मस्यौदा विधेयक निर्माण गर्न मन्त्रालयको औद्योगिक तथा लगानी प्रवर्धन शाखाका प्रमुख सहसचिव डाक्टर नारायण प्रसाद रेग्मीको संयोजकत्वमा एक समिति गठन गरेको छ। समितिले नेपालमा आन्तरिक तथा बाह्य लगानीलाई बाधा पुर्याउने व्यवस्थाहरूको अध्ययन शुरू गरेको जनाएको छ। सरकारले दशैंलाई लक्षित गर्दै असोज 15 गतेबाट सहुलियत मूल्यका पसल सञ्चालन गर्ने भएको छ। सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल ट्रेडिङ कर्पोरेशनले यही असोज 15 आगामी मंगिर 7 गतेसम्म सहुलियत पसल सञ्चालन गर्ने निर्णय गरेका हुन्। कम्पनीले थापाथली, रामसापत, नक्कु, लगनखेल र सूर्य विनायकमा रहेका बिक्री काउन्टरमा नै सुपथ मूल्य पसल सञ्चालन गर्ने र सम्भाव्यताका आधारमा उपत्यका बाहिरका जिल्लामा समेत पसल सञ्चालन गर्ने निर्णय भएको कम्पनीका कार्यकारी निर्देशक नेत्र प्रसाद सुवेदीले जानकारी दिनुभयो। कम्पनीले दशैंका लागि 3 जिल्लाबाट खसी बोका तथा च्याङ्रा किन्ने भएको छ। दाङ र मकवानपुरबाट 1,000 खसी तथा बोका र मुस्ताङबाट 1,000 च्याङ्रा ल्याउने निर्णय भएको कम्पनीले जनाएको छ। औषधि व्यवस्था विभागले भारतीय र नेपाली कम्पनीले उत्पादन गरेका 9 ह्यान्ड सेनिटाइजर उद्योगको उत्पादनमा प्रतिबन्ध लगाएको छ। विभागले बजारमा बिक्री वितरणमा रहेको ह्यान्ड सेनिटाइजरको नमूना संकलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्ड सेनिटाइजर सम्बन्धी स्तर 2076 सहित विषाक्त रसायन मिथानोल भेटिएपछि उत्पादन तथा बिक्री वितरणमा रोक लगाएको जनाएको छ। नेपाल राष्ट्र बैंकले पुनर्कर्जाका लागि आवेदन दिने समय 15 दिन थप गरेको छ। पुनर्कर्जा कार्यविधि तयार पारेपछि नेपाल राष्ट्र बैंकले पुनर्कर्जा उपलब्ध गराउन प्रस्ताव आह्वान गरेको थियो। प्रस्ताव बुझाउने म्याद असोज 14 गतेसम्म रहेकोमा अहिलेको परिस्थितिलाई ध्यानमा राखेर असोज महिनाभर आवेदन दिन सक्ने व्यवस्था गरेको नेपाल राष्ट्र बैंक नियमन विभागका प्रमुख देव कुमार ढकालले जानकारी दिनुभयो।
अब खेलकुद समाचार अजय बमबाट।
नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पुरुष र महिला खेलाड़ीका कप्तानले नै अहिलेको वर्गीकरणमा असन्तुष्ट जनाएपछि क्यानको गल्ती नै भएको हो भने फेरि बोर्ड बैठक बसेर परिमार्जन गर्ने बताउनु भएको छ। अध्यक्ष चन्दले यसमा ठूलो इस्यु गर्नुपर्ने नभएको जानकारी गराउँदै बोर्ड बैठकमा 6 महिना अगाडि गठन भएको 3 सदस्यीय समितिले नयाँ वर्गीकरणको प्रस्ताव गरेको थियो र त्यसैलाई बोर्डले सोझै पारित गरेको बताउनुभयो, जसका कारण त्यो सूची सार्वजनिक भए लगत्तै केही आलोचनाका आवाजहरू आएका थिए। अध्यक्ष चन्दले बोर्डबाट पारित भएको कुरालाई फेरि छलफलमा राखेर बोर्ड बैठकमा नै फेरि परिमार्जन गर्न सकिने बताउनुभयो। नेपाल क्रिकेट संघ क्यानले आह्वान गरेको मुख्य प्रशिक्षक, जनरल म्यानेजर, आर्थिक निर्देशक र क्रिकेट व्यवस्थापकमा सोचेको भन्दा धेरै आवेदन परेको छ। बुधबार राति सकिएको आवेदनको मितिमा मुख्य प्रशिक्षकमा 72 जनाको आवेदन परेको छ, जसमा भारत, पाकिस्तान, अस्ट्रेलिया, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, इङ्ल्याण्ड जस्ता देशबाट प्रशिक्षकका लागि आवेदन परेको छ।
अब मौसम सम्बन्धी जानकारी। प्रदेश 1 गण्डकी र प्रदेश 5 सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षा तथा बाँकी प्रदेशहरूमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 28.4, न्यूनतम 19.4 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 30, न्यूनतम 18.2 डिग्री सेल्सियस, पोखराको अधिकतम 31, न्यूनतम 20.4 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 32, न्यूनतम 20.5 डिग्री सेल्सियस र दिपायलको अधिकतम 33.9, न्यूनतम 21.2 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा तेजाब आक्रमण गर्नेमाथि कड़ा कानूनको व्यवस्था सहितको 3 अध्यादेश जारी। पार्टीको 14 महाधिवेशन निष्पक्ष रूपमा सम्पन्न गर्ने वातावरण बनाउन माग गर्दै नेपाली कंग्रेस पौडेल समूहका 27 जना पदाधिकारी तथा केन्द्रीय सदस्यद्वारा पार्टी केन्द्रीय कार्यालयमा विरोध पत्र दर्ता। कोरोना भाइरसको संक्रमण बढ़दै गएकाले चाड़पर्वको समयमा अझ बढ़ी सतर्कता अप्नाउन सरकारको आग्रह। आज थप 1351 जनामा संक्रमण पुष्टि। र विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या 10 लाख नाग्यो। विश्वमा 3,33,59,000 भन्दा बढ़ी कुल संक्रमित मध्ये 2,46,00,000 बढ़ी संक्रमण मुक्त। अवस्थ साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।